बिस्मिल्लाहिर्रहमानिर्रहीम, अस्सलाम वालेकुम नाज़रीन। प्रोग्राम सुबह ज़िंदगी में आपको खुशामदीद कहते हैं, आपकी खिदमत में हाज़िर हैं। तेहरान टाइम के मुताबिक 7:31 हो रहे हैं और इस दुआ से प्रोग्राम का आगाज़ करूँगा कि अल्लाह ताला हम सब की इबादत जो गुजरी हुई रात में हम लोगों ने की हैं शब कद्र की रात में, वो कबूल फरमाए और यकीनन कबूल फरमाएगा, क्योंकि ख़ुद कुरान में आया है कि ये वो शब है जो हज़ार महीनों से बरतर है। और बहरहाल शब कद्र की इबादत अपनी जगह पर, लेकिन आज 19 रमज़ान का दिन है और ये वो दिन है जिस दिन मौलाए कायनात अमीरुल मोमिनीन हज़रत अली अलैहिस्सलाम को नमाज की हालत में ज़रबत लगाई गई। और इस सिलसिले में जो है मैं आप सबकी खिदमत में तसलियत और ताज़ियत पेश करता हूँ। सलाम अर्ज़ करता हूँ आपको।
वालेकुम सलाम खुर्रम, मैं भी अपने अज़ीज़ नाज़रीन की खिदमत में सलाम अर्ज़ करती हूँ और आप सबकी खिदमत में ताज़ियत और तस्दीक अपनी तरफ से और सहार उर्दू की पूरी टीम की तरफ से पेश करती हूँ। मौलाए कायनात अमीरुल मोमिनीन अली अलैहिस्सलाम की जो ज़रबा जो लगा था सजदे की हालत में, उस सिलसिले में, और उम्मीद करती हूँ प्रोग्राम के दौरान आपका और हमारा साथ बना रहेगा। और
बिल्कुल आज इंशाल्लाह जो है हम लोग बारह इसी सिलसिले में गुफ्तगू भी करेंगे, शबे कद्र के सिलसिले में भी गुफ्तगू करेंगे रुबाब, और इंशाल्लाह मौलाए कायनात
बहुत अहम अय्याम जो है वो साथ साथ बिल्कुल चल रहे हैं इंशाल्लाह।
और मौलाए कायनात हज़रत अली अलैहिस्सलाम की शख्सियत के बारे पर फिर रोशनी डालेंगे। अलबत्ते मौला की शख्सियत, मौला की असन किसी तारुफ का मोहताज नहीं है, और बहरहाल जो है इंशाल्लाह हम लोग कोशिश करेंगे कि वो क्या कहते हैं कि थोड़ी सी अपनी वो एक नाचीज सी कोशिश करेंगे कि मौला की शख्सियत पर रोशनी डाल सकें। और दुआ करता हूँ कि अल्लाह ताला हम सबको तौफीक अता फरमाए कि हम लोग मौला की ज़िंदगी को जानें और उनकी तर्ज ज़िंदगी को अपनाने की भी कोशिश करें।
बिल्कुल, उनकी तर्ज ज़िंदगी में अमल पैरा होने की कोशिश करें। बिल्कुल, बहुत ही खूबसूरत बात कही खुर्रम आपने, जो आजकल की जो हमारे मुसलमान हैं और जो ये हालात हैं बहुत ज़रूरी है इसके लिए मेरे ख्याल में।
सही बात की आपने, और ख़ास तौर पर आजकल के हालात तकरीबन कुछ ऐसे ही हालात हैं जब मौला ज़ाहरी तौर पर खलीफा नहीं थे, उस वक्त के हालात भी कुछ ऐसे ही थे रुबाब, और मुनाफिकत और अजीब व गरीब किस्म के बहरहाल फितने,
काफिरों का हर तरफ से जो घेराव था। बिल्कुल, और ये खुर्रम एक बात जो मौला की है, शुजात से डटे रहना अपने दीन पर, अपने इस्लाम पर। आज हमारे आजकल के नौजवानों को इस चीज़ की बहुत ज़रूरत है, इस तालीम की बहुत मेरे ख्याल से ज़रूरत है।
बिल्कुल ज़रूर, और इस पर जो है इंशाल्लाह हम लोग बात भी करेंगे
ज़रूर इंशाल्लाह।
तो रुबाब कहाँ पर लेके जा रही हैं हमें आप?
इस आपको पता है रमज़ान हमारे साथ का सेगमेंट है, रमज़ान सुबह ज़िंदगी साथ का सेगमेंट है, और आज हम सुनेंगे और देखेंगे 19वें दिन की दुआ, 19वें रोज़े की दुआ, और फिर अपने अजीज़ नाज़रीन की खिदमत में हाज़िर होंगे, हमारे साथ रहिएगा।
नाज़रीन एक बार फिर आपको खुशामदीद कहता हूँ और एक बार फिर तसलियत ताज़ियत पेश करता हूँ आज के दिन की मुनासबत के सिलसिले में। आज वो दिन है जिस दिन 19 रमज़ान, जिस दिन मौलाए कायनात अमीरुल मोमिनीन हज़रत अली अलैहिस्सलाम को ज़रबत लगाई गई। बहरहाल मैं सिर्फ ये बताते चलूँ कि हमारे फेसबुक के पेज पर हमारा तस्वीरी मुकाबला रमज़ान के सिलसिले में जारी है, और उसमें रमज़ान अपने रमज़ान के सिलसिले में जो तस्वीर आप ख़ुद लेते हैं उनको हमारे फेसबुक पेज पर डालें, और इंशाल्लाह इस माह मुबारक के आखिर में हम लोग ईद के दिन कुरानदाज़ी करेंगे और 3 खुशनसीब लोगों को इनामात भी देंगे। और फेसबुक का एड्रेस है हमारा facebook.com/sutmorningshow। जी रुबाब, आपके साथ मेहमान कौन होंगे आज?
हमारे साथ मौलाना मोहतरम वलीउल हसन रिज़वी साहब होंगे, और हम शबे कद्र और हज़रत अली अमीरुल मोमिनीन जो हमारे हैं हज़रत अली अलैहिस्सलाम, उनकी ज़िंदगी के बारे में भी इंशाल्लाह
बहुत गुफ्तगू
करेंगे।
बहुत शुक्रिया। और मेरे साथ हसनैन अल हुसैनी साहब होंगे, ज़ाकिर अहले बैत हैं, और इंशाल्लाह बहरहाल उनसे भी देखेंगे कि वो क्या कलाम पेश करते हैं आप लोगों की खिदमत में। तो अब वक्त हुआ है रुबाब कहाँ पर जाने का?
रमज़ान का बाबरकत महीना है, और इस बाबरकत को और भी बाबरकत बनाने के लिए हम सुनेंगे एक और दुआ, और फिर अपने अजीज़ नाज़रीन की खिदमत में हाज़िर होंगे, हमारे साथ रहिएगा।
जी नाज़रीन खुशामदीद कहते हैं आपको प्रोग्राम सुबह ज़िंदगी में एक बार फिर, और वक्त हुआ है हमारे गुफ्तगू के हिस्से का जहाँ पर मौलाना वलीउल हसन रिज़वी साहब हमारे साथ मौजूद हैं। तो चलते हैं रुबाब की तरफ। जी रुबाब।
बहुत शुक्रिया खुर्रम, जिस तरह आपने बताया कि मोहतरम मौलाना वलीउल हसन रिज़वी साहब हमारे साथ मौजूद हैं, और हम इनसे आज दो अहम अय्याम जो हैं उनसे उसके मुतालिक गुफ्तगू करेंगे, और चलते हैं मौलाना साहब की खिदमत में। अस्सलाम वालेकुम मौलाना साहब।
वालेकुम अस्सलाम व
रहमतुल्लाह। मौलाना साहब, सबसे पहले तो आपको रमज़ान की जो बाबरकत महीने की मुबारकबाद पेश करती हूँ, और बहुत बहुत खुशामदीद आपको प्रोग्राम में कहती हूँ।
मैं भी अपने तमाम नाज़रीन की खिदमत में सलाम पेश करता हूँ, और آج کی تاریخ شب ضربت کے مناسبت سے تمام ناظرین کی خدمت میں تعزیت پیش کرتا ہوں.
بہت شکریہ مولانا صاحب.
حقیقت یہ ہے کہ یہ مبارک شب ہے, ماہ مبارک کی تمام شب مبارک ہیں, لیکن شب شہادت کی بنیاد کے اوپر ظاہر ہے کہ یہ غم کی شب ہے,
بے شک,
اور اس میں تسلیت و تعزیت پورے عالم اسلام کے لیے بہت ہی,
بے شک,
البتہ یہ وہ شب ہے کہ جس کی ایک خوبی اور خاصیت یہ ہے کہ اس کے سحر کے وقت جب علی بن ابی طالب علیہ الصلوۃ والسلام کے سر پر ضربت لگی ہے,
جی,
تو ایک تاریخی جملہ آپ نے ارشاد فرمایا ہے جس کا یعنی پوری تاریخ بشریت میں, تاریخ اسلام میں کہیں بھی اس کی مثال نہیں ملتی,
جی,
اور وہ ہے وہ یادگار جملہ جس میں آپ نے فرمایا ہے فزت و رب الکعبہ, کعبے کی قسم میں کامیاب ہو گیا.
ماشاءاللہ.
لہذا یہ شب کامیابی کی شب ہے,
جی,
اور اس حیثیت سے امیر المومنین کی کامیابی یعنی اسلام کی کامیابی,
بے شک,
لہذا اسلام کی کامیابی کی شب میں اگر ہم ایک دوسرے کو تبریک بھی پیش کریں تو کوئی بڑی نہیں ہے. یہ واقعین وہ بابرکت شب ہے جس میں اسلام کی عظیم کامیابی ہوئی ہے اور امیر المومنین نے اس کا اعلان کیا ہے,
جی,
جس کا تاریخ میں پھر کہیں کوئی اس کی مثال نہیں ملتی کس طریقے سے اعلان کیا گیا ہو.
بے شک. مولانا صاحب, 19ویں رمضان بہت اہم تاریخ جس آپ نے بتایا امت مسلمہ کے لیے بھی. مولا کائنات امیر المومنین ایک ایسی شخصیت ہے جس ہم بول سکتے تعارف کی محتاج نہیں ہے, اور ہم جتنی بھی ان کی شخصیت پر روشنی ڈالنے کی کوشش کریں تو ہم تو ناچیز ہی ہیں. خیر, تو مولانا صاحب ایسے کیا حالات, میں یہ بولنا چاہوں گی ہماری ناظرین کے لیے وضاحت کی, جیسے کیا حالات پیش آئے کہ ایسی عظیم شخصیت جس کے لیے پیغمبر محمد صلی اللہ علیہ وسلم نے کہا کہ میں اگر دین ہوں تو علی دروازہ ہے, تو ایسے کیا حالات پیش آئے کہ 19ویں رمضان کو ان کو یہ ضربت لگائی گئی, کیا ایسا کیا ہوا؟
دیکھیے, امیر المومنین علیہ الصلوۃ والسلام کا یہ دور جس میں آپ کی ظاہری خلافت کا دور ہے, ورنہ ظاہر ہے کہ وہ پیغمبر اسلام صلی اللہ علیہ وسلم کی اعلان غدیر کے مطابق,
جی,
تو وہ مولا تھے,
بالکل,
اور ہر دور میں یعنی پیغمبر اسلام کے بعد آپ کے جانشین اور عالم اسلام کے مولا اور آقا,
بالکل,
اور رہبر دین کی حیثیت سے حتیٰ دور اول اور دور دوم و سوم میں بھی تمام دینی امور میں خود خلفائے دین نے,
جی,
ان کی طرف رجوع کیا ہے اور ان سے صلاح اور مشورہ حاصل کیا ہے. لہذا دینی امور میں تمام عالم اسلام اس بات پر متفق ہے کہ پیغمبر کے حقیقی جانشین علی بن ابی طالب تھے.
جی,
البتہ سیاسی امور میں دوسرے لوگ یعنی خود خلیفہ اول یا دوم یا سوم یہ لوگ آئے تھے اور انہوں نے اپنا اقتدار اپنے ہاتھ میں لیا تھا, لیکن اس دور میں بھی علی بن ابی طالب اسلام کے پشت بنا رہے. لیکن بہرحال یہ ظاہری دور جو 4.5 سال کا دور تقریباً ہے, اس میں آپ تاریخ میں دیکھیں تو نظر یہ آئے گا کہ کسی بھی آج بھی اسلامی جمہوریہ ایران کو جو مشکل پیش آ رہی ہے وہ وہی مشکل ہے جو علی بن ابی طالب کے سامنے تھی,
جی,
اور وہ یہ تھی کہ لوگ حق کو آسانی سے قبول نہیں کر پاتے, اس لیے کہ دنیا ظلم و جور کی عادی ہے, ناانصافیاں ہیں, لوگوں کے ساتھ عدالت کا برتاؤ, عدل و انصاف کا برتاؤ, ہر ایک کو برابر سے حق دیا جانا یہ آسان نہیں ہوتا کہ سب قبول کر لیں.
بالکل.
آپ کو معلوم ہے کہ خلیفہ دوم کے دور میں جس وقت ایران وغیرہ کی فتح یابی ہوئی اور وہ غریب عرب جن کے پاس کچھ نہیں تھا, کھانے پینے کے لیے مشکل تھے اور محتاج ہوا کرتے تھے, یہ لوگ جب بیرونی سرمایہ آیا اور مال غنیمت ان کے ہاتھ لگا, تو اب وہ ایسا ویسا مال نہیں تھا بلکہ بہت زیادہ تھا, اس حد تک تھا کہ کہتے ہیں کہ وہ پرچم جو ایران کا فتح یاب ہوا تھا اور پرچم ہاتھ آیا تھا, خالی اس پرچم کے اوپر جو نگینے اور
جواہرات جو
محنتی جواہرات اس پر جڑے ہوئے تھے وہ اتنے وہ تھے کہ اگر کسی اس پرچم کا एक छोटा सा टुकड़ा जिसको कट के मिल गया है, अगर उसके हाथ में आ गया है
तो
वो
माला
माल हो गया।
अच्छा।
तो अब इतनी बड़ी दौलत सरवत जो हाथ आई थी, तो खलीफा दोवम ने उस वक्त माल गनीमत की तकसीम में पूरे आलम इस्लाम को 5 तबकात में बांटा था, और पहला तबका, दूसरा तबका, तीसरा तबका, और ये करके वो इस एतबार से कि कौन कब इस्लाम लाया, वो लोग जो हिजरत से कबल इस्लाम लाए थे वो तो पहला तबका, फिर दूसरा तबका वो लोग जो जंग बद्र से पहले इस्लाम ले आए, और फिर जो लोग फतह मक्का से पहले इस्लाम लाए, जो लोग फतह मक्का के बाद इस्लाम ले आए, इस तरीके से तबकात में बांटा गया था। तो वो ये तबका बंदी जो है वो इस्लामी नज़र से सब मुसलमान सब बराबर,
बिल्कुल,
लिहाजा इस तरीके की सूरत हाल जो थी, जो माशरे में राइज हो गई थी ख़ास तौर पर खिलाफत सालिसा के ज़माने में, माल गनीमत की तकसीम और बैतुल माल की तकसीम में जो लोगों के दरमियान फ़र्क रखा गया था, इस फ़र्क को अली बिन अबी तालिब ने मिटाया और कहा कि नहीं, सब बराबर के हकदार हैं, और चाहे हत्ता अपने भाई के सिलसिले में अकील ने जब मुतालबा किया तो कहा नहीं, मैं जो तुम्हारा हक है उससे ज़्यादा नहीं दे सकता। तो ये अदल व इंसाफ की बरकरारी हर एक के लिए काबिल कबूल नहीं होती, वो लोग जो अपने को मुमताज समझते हैं, जो दूसरों से इम्तियाजी सलूक के आदी हैं, वो इस चीज़ को कबूल नहीं कर पाते। नतीजे के तौर पर आपको मालूम है कि तारीख के अंदर बताते हैं कि जनाब तलहा और जनाब ज़ुबैर जो बुजुर्ग सहाबियों में उनका शुमार होता है, वो सबसे पहले हज़रत अली के हाथ में बैत करने वाले थे, लेकिन इसी तकसीम बंदी की बिना पर वो चाहते थे कि उनको इम्तियाज़ मिले, और अली बिन अबी तालिब ने जब उनको इम्तियाज़ नहीं दिया तो वो अली बिन अबी तालिब के खिलाफ हो गए, और हज़रत अली के दौरे खिलाफत में सबसे पहली जंग जो लड़ी गई जंग जमल, उसमें यही तलहा और ज़ुबैर जो इतने मुअज़्ज़ज़ थे वो अली बिन अबी तालिब के खिलाफ तलवार उठाकर सामने आ गए। तो लिहाजा इस चीज़ को सब कबूल नहीं कर पाता। आज भी आप देख लें, ईरान को इसी मुसीबत का सामना है कि हम चाहते हैं अदल इंसाफ बरकरार हो, और दुनिया के अंदर जो महरूम कौमें हैं उनके साथ भी बराबर का सलूक हो, खाली मगरिब भी दुनिया इम्तियाजात ना हासिल करे, और यही जो एटमी जौहरी तवानाई का मसला है, इसमें वो चाहते हैं कि चंद मुल्कों के अंदर उसको महदूद रखें, उन्हीं के हाथ में रहे, और ईरान क्या चाहता है कि नहीं, ये सबका हक है और सब उसकी जौहरी तवानाई से अपने इक्तसादी उमूर में फ़ायदा उठाएं, इसी का लड़ाई झगड़ा। तो अब ये चीज़ हर दौर में रही है, अली बिन अबी तालिब को भी इसका सामना करना पड़ा।
जी मौलाना साहब, बहुत शुक्रिया, बहुत ही बेहतरीन गुफ्तगू चल रही है, इंशाल्लाह हमारे अजीज नाजरीन भी इस गुफ्तगू से मुस्तफीद हो रहे होंगे। लेकिन नाजरीन, यहाँ वक्त हुआ है खुरम की तरफ चलने का, देखते खुरम हमें कहाँ लेके जा रहे हैं।
जी खुरम, शुक्रिया रुबाब जी, बिल्कुल आप लोगों की गुफ्तगू जारी रहेगी, यहाँ पर थोड़ा सा हम वक्त लेंगे और चलेंगे, एक दास्तान मुलाहिजा करेंगे, और दास्तान भी मौला कायनात हज़रत अमीरुल मोमिनीन अलैहिस्सलाम से जुड़ी हुई है। जबकि इमाम से सवाल किया गया कि इल्म बेहतर है या सरबत, तो दास्तान मुलाहिजा कीजिए और उसके बाद प्रोग्राम सुबह ज़िंदगी को आगे बढ़ाएंगे। नाज़रीन, आप लोगों ने दास्तान मुलाहिजा फरमाई, उम्मीद है कि आपको पसंद आई होगी। वक्त हुआ है गुफ्तगू के हिस्से का, दोबारा लौटते हैं रुबाब की तरफ ताकि रुबाब गुफ्तगू आगे बढ़ा सकें। जी रुबाब,
खुर्रम, नाज़रीन को एक बार फिर बताया चलूँ कि मोहतरम मौलाना वलीउल हसन रिज़वी साहब हमारे साथ मौजूद हैं और हमारी गुफ्तगू चल रही है उनसे। मौलाना साहब, यहाँ तक तो आपने बताया है कि हज़रत अली अलैहिस्सलाम हक पसंद, हम बोल सकते हैं इंसाफ, अदल, इसी वजह से लोग जो थे उनके मुखालिफ हो गए, आपकी गुफ्तगू को जारी रख सकते हैं।
जी हाँ, मैं ये अर्ज़ कर रहा था कि अली बिन अबी तालिब की मुखालफत की वजह क्या हो सकती है। तो तारीख का जुमलों ने मुताला किया है, उनके पेश नज़र है कि असल बुनियादी इख्तलाफ जो था वो यही था, वरना सभी जानते थे कि अली बिन अबी तालिब अपने औसाफ़ हमीदा के लिहाज से, इल्मी एतबार से भी, शुजात के एतबार से भी, दुनिया के तमाम सखावत के मैदान में भी, तो हर एक के लिए हमेशा सिला रहम करते रहे, हमेशा दूसरों के साथ नेकी से पेश आते रहे, कभी किसी के साथ कोई जुल्म ना इंसाफी नहीं की, लिहाजा महबूब होना चाहिए था और महबूब थे, दिल से सब आप ही से मोहब्बत करते थे। जैसा कि आपने सुना होगा कि जिस वक्त वाक़ियात करबला के ज़ैल में फरजक से रास्ते में सवाल किया गया कि भाई क्या हालत देख रहे, तो लोग उसने ही कहा कि दिल जो है हुसैन के साथ हैं और तलवारें जो हैं वो
खिलाफ
यजीद के साथ हैं। तो वो तलवारें जो हैं वो जो अली बिन अबी तालिब के सर पे ज़रबत लगी है, वो भी इसी बिना पर के चूँकि लोग अदल व इंसाफ को कबूल नहीं कर पाते, اور علی بن ابی طالب علیہ الصلوۃ والسلام نے اپنے دور حکومت میں یہ ثابت کیا کہ ہم جو ہیں وہ پیغمبر اسلام کے حقیقی جانشین ہیں، ان کے جو بنائے ہوئے راستے ہیں، جو راہیں انہوں نے معین کی ہیں، ہم اس سے انحراف پسند نہیں کرتے اور ہر ایک کو اسی راہ پر لے جائیں گے جس راہ پہ پیغمبر
اسلام
جب بیت پیغمبر اسلام کے زمانے میں بیت المال کا کوئی تصور نہیں تھا، آپ آتے تھے. اور اس کو اس کی وضاحت بھی کی کیوں ایسا ہے. ایک موقع پر آپ سے سوال کیا گیا کہ آپ جو یہ برابر تقسیم کرتے ہیں، خلافت اول میں یا دوم میں یا سوم میں اس طرح کا نہیں تھا، وہاں بیت المال تھا، لوگ رکھتے تھے، آپ فوری طور پہ تقسیم کر دیتے ہیں. اگر یہ رکھا جاتا ہے مال تو اس کا ایک بڑا فائدہ یہ ہے کہ اگر کوئی جنگ پیش آ جائے یا کوئی ایسا اتفاق پیش آ جائے جس میں پیسے کی ضرورت ہو یا مال کی ضرورت ہو تو اس وقت اس کو استعمال کیا جا سکے. تو علی بن ابی طالب نے کہا کہ یہ فوج ریکروٹ کرنے کے لیے آپ پیسہ دیں، اس کی کیا ضرورت ہے؟ آپ پہلے سے ہی کیوں نہیں مستحقین کو ان کا حق پہنچاتے رہیے تاکہ جب ضرورت پڑے وہ خود سے آ کے اپنی خدمت رضاکارانہ طور پر پیش کریں. تو اس طریقے سے اگر لوگوں کو ان کا حق ملتا رہے تو لوگ، اور ظاہر ہے کہ ایک بڑی دنیا تھی جو علی بن ابی طالب کے اس رویے سے خوش بھی تھی. چنانچہ آپ نے دیکھا کہ اس کا رد عمل اس ضربت کا کہ جس کے بعد جب امیر المومنین شہید ہو گئے تو تاریخ بتاتی ہے کہ یہ ایک بڑا اہم رخ ہے جس کی طرف عام طور پر توجہ نہیں ہے. لوگ سمجھتے ہیں کہ لوگ دشمن تھے، علی کو قتل کر دیا. لیکن اگر ایسا ہوتا تو آپ دیکھیے اس کا رد عمل یہ ہوا کہ جب شہید آپ کو کیا گیا تو اس کے فوراً بعد تاریخ بتاتی ہے کہ کسی بھی دور میں اتنے افراد اس طریقے سے جمع ہو کر، جس طریقے سے لوگوں نے جمع ہو کر کے یلغار کی ہے امام حسن علیہ السلام کے اوپر اور کہا ہے کہ اب آپ علی بن ابی طالب کی جگہ کے اوپر ان کے جانشین ہیں، ان کے ہاتھوں پر بیعت کی، اور جس تعداد میں امام حسن کی لوگوں نے بیعت کی ہے اس تعداد میں کسی کی بیعت نہیں ہوئی تھی اس سے قبل. اس کا مطلب یہ ہے کہ یہ امام حسن حضرت علی کے جانشین تھے اور ان کے بیٹے تھے، اور ان کی طرف لوگوں کی یہ محبت یہ بتاتی ہے کہ علی بن ابی طالب لوگوں کی دلی دشمنی کی بنا پر قتل نہیں کیے گئے تھے، علی بن ابی طالب سے لوگ محبت کرتے تھے. یہ ایک سازش تھی جس کے تحت وہ قتل کیے گئے تھے. اور ظاہر ہے کہ سازش تو کوئی بھی کر سکتا ہے، کسی کے بھی خلاف کر سکتا ہے، اور جیسا کہ آج بھی آپ دیکھ رہے ہیں کہ دنیا سازش کر رہی ہے مسلمانوں کے خلاف، عالم اسلام کے خلاف، کہ کس طریقے سے حق کو کچلنے کی کوشش کی جا رہی ہے. علی بن ابی طالب بھی قتل کیے گئے اور اسی بنا کے اوپر آپ شہید کیے گئے. لیکن علی بن ابی طالب نے جو جملہ کہا خست و رب الکعبہ، یہ بتاتا ہے کہ یہ سازشیں قتل تو کر سکتی ہیں لیکن انسان کو اس کے عزائم میں ناکام نہیں بنا سکتی، وہ قتل ہونے کے بعد بھی کامیاب ہوتے ہیں.
بالکل، بے شک، ماشاءاللہ. مولانا صاحب بہت شکریہ، گفتگو آپ سے جاری رہے گی. لیکن ناظرین یہاں ہمیں چلنا ہے خرم کی طرف اور دیکھتے ہیں خرم ہمیں کہاں لے کے جا رہے ہیں. جی خرم.
جی بہت شکریہ رباب جی. ایک ہم نے یہاں پر چھوٹا سا وقفہ لینا ہے اور اس کے بعد آپ کی خدمت میں دوبارہ حاضر ہوں گے اور پروگرام صبح زندگی کو، گفتگو کے حصے کو آگے بڑھائیں گے. جی ناظرین آپ کی خدمت میں حاضر ہیں اور آپ نے بہرحال ہندوستان سے کچھ تصاویر ملاحظہ فرمائیں، امید ہے کہ آپ کو پسند آئی ہوں گی. وقت ہوا ہمارا گفتگو کے سیگمنٹ کی طرف دوبارہ جانے کا، لیکن میں یہاں پر ایک بات کرنا چاہوں گا اور اگر ہو سکے تو آپ لوگ بھی اس پہ روشنی ڈالیں. وہ بات یہ تھی کہ بڑے افسوس کی بات ہے کہ ایسی ایسی عظیم شخصیات، ایسی ایسی عظیم ہستیوں کے محبت تو ہم لوگ رکھتے ہیں لیکن اس زمانے میں بھی ساتھ نہیں دیا. اور آج کل کا زمانہ بھی یہی دیکھنے میں ملے گا کہ ظلم ہو رہا ہے لیکن لوگ کہتے ہیں کہ بھئی ہمارے سے کیا تعلق، فلسطینی وہاں پر شہید ہو رہے ہیں، بھائی چپ کر کے بیٹھے ہوئے اپنے گھروں میں، ٹیلی ویژن پہ دیکھ لیا کون سا چینل جو ہے اچھی رپورٹ دکھا رہا ہے وہ لگا کے دیکھ لیا ہم نے. تو یہ کب تک مولانا صاحب یہ یوں ہی چلتا رہے گا کہ ظلم کے خلاف آواز نہ اٹھانا اور حق کا، خاص طور پہ حق کا ساتھ نہ دینا، چپ کر جانا، کہنا کہ جی ہم تو نیوٹرل ہیں، ہم تو ہمیں نہیں پتا کیا ہو رہا ہے.
میں اس سلسلے میں اگر آپ چاہیں تو عرض کر سکتا ہوں کہ دیکھیے اصل میں ہوتا یہ ہے کہ الحق مرن کہتے ہیں کہ حق کڑوا ہے اور لوگوں کے مفادات، جانتے ہیں کہ تمام اختلافات اور جھگڑوں کی بنیاد جو ہوتی ہے وہ یہ ہوتی ہے کہ لوگوں کے مفادات کس چیز میں ہیں.
جی.
اور یہ مفادات کا ٹکراؤ ہے جو ایک دوسرے کو ایک دوسرے کے خلاف لا کے کھڑا کر دیتا ہے.
بالکل.
ائمہ طاہرین علیہم السلام کے دور میں بھی سب جانتے تھے کہ یہ پیغمبر کے حقیقی جانشین ہیں، صداقت ان کے ساتھ ہے، امانت ان کے ساتھ ہے، دین ان کے پاس ہے، खुदा इनके साथ है, सब सारी चीज़ें इनके साथ हैं ये जानते थे, लेकिन उसके बाद भी वो दुनिया चाहते थे।
बिल्कुल,
दीन और दुनिया का ये टकराव जो है वो आदमी को एक दूसरे के, आज भी आप जो बात आपने कही यकीनन सब जानते हैं कि फिलिस्तीनी मजलूमों के हक के साथ नाइंसाफ़ी हुई है और उनकी सरजमीन के ऊपर गासिबीन ने आके कब्ज़ा कर रखा है। ख़ुद यूरोप का भी इतराफ़ है कि ये सरजमीन जो है वो दरअसल फिलिस्तीनियों की सरजमीन है, और शुरू में उन्होंने सन 1948 में जिस वक्त उसका वो किया उसमें भी उनको 60% तकरीबन ज़मीन हासिल थी, लेकिन आहिस्ता आहिस्ता वो सिलसिला बढ़ता गया और यहाँ तक कि अब उनके पास, बेचारों के पास वो गज़ा के अलावा दूसरा कोई इलाका बाकी भी नहीं रह गया, गज़ा पट्टी का एक मुख्तसर सा इलाका है, लेकिन उस पर भी हजूम और उस पर भी हर रोज़, यानी दुनिया में बड़ी तादाद है फिलिस्तीनियों की जो रिफ्यूजी की शक्ल में बाहर गजा से बाहर जिंदगी बसर कर रही है। एकदम आज कहाँ 50 साल तक आदमी रिफ्यूजी की और महाजिर की जिंदगी बसर करता है, कैंपों में किस कहीं दुनिया की किसी कौम को दिखा दें कि जो इतनी तुलानी हद अरसे तक वो एक रिफ्यूजी की जिंदगी बसर कर रहा हो, उसका कोई हिमायत करने वाला ना हो, साजमान मिलल काय के लिए बैठा हुआ है, उसको मालूम है कि ये सब कुछ क्या है। लेकिन जाहिर है कि साजमान मिलल जो अक़वाम मुत्तहिदा जो इसी के लिए तश्कील पाया था कि मजलूमों की हिमायत करे, वो आज खिलौना बना हुआ है
बड़ी
ताकतों के हाथ में, खास तौर पर अमेरिका के हाथ में। अमेरिका जो चाहेगा, सहूनी जो चाहेंगे उन्हीं के कहने के मुताबिक बिल्कुल उसी के अतबार से चल रहे हैं। जब भी होता है तो उनके खिलाफ करारदादें पास होती हैं और उनके हक के लिए कोई करारदाद पास होना चाहती है तो उसको वीटो कर दिया जाता है, क्योंकि वीटो पावर उनके पास है बड़ी ताकतों के पास। लिहाजा ये सिलसिला है और ये जारी रहेगा, हर दौर में ये रहा है। अली इब्न अबी तालिब कत्ल कर दिए गए, इमाम हुसैन शहीद कर दिए गए, सब लोग इस तरीके से तारीख के अंदर, ये तमाम पैगम्बर इस्लाम के दौर में भी आप देख लीजिए कि वो पैगम्बर इस्लाम से मुख्तसर तादाद में 313 अफराद के ऊपर हुजूम किया गया एक पूरे लश्कर का, तो अब जंग बदर और जंग सिलसिला, यानी 70 जंगें कितनी देर, कितने दिनों में, सिर्फ 10 साल के अरसे में।
बिल्कुल
10 साल के अरसे में पैगंबर इस्लाम को 70 जंगें लड़नी पड़ी छोटी बड़ी। तो अब जाहिर है कि ये सब चीज़ें होती हैं तो दुश्मन जो है वो, ये जालिम जो है वो, और इसके लिए आप इत्मीनान रखें, चूंकि खुदा ने वादा किया है कि एक दिन वो आएगा जब हम अदल व इंसाफ कायम करेंगे और ये सारी दुनिया इमाम महदी अलैहिस्सलाम के ज़ुहूर के बाद इस सरजमीन के ऊपर जैसे ज़ुल्म व सितम हो रहा है उसी तरीके से ज़ुल्म व सितम के बाद अदल व इंसाफ बरकरार होगा, और वो दिन दूर नहीं है इंशाल्लाह। इमाम ज़माना जल्दी आएंगे और इस अदल व इंसाफ से इस दुनिया को भरेंगे, और यकीनन जो असल वारिस है ज़मीन के वो इसके मालिक होंगे, यकीनन वो दिन दूर नहीं है। और ये कोई ऐसा अकीदा नहीं है कि जो सिर्फ हमसे ताल्लुक़ रखता हो, बल्कि पूरे आलम इस्लाम ही से नहीं, बल्कि मसीहत भी इस बात की मुंतज़िर है, यहूदियत भी इस बात की मुंतज़िर है, और हत्ता हिंदुस्तान के वो जो यानी कुफ्र की मंजिल में हैं वो कौमें भी, उनके यहाँ भी एक तरीके का तस्वुर पाया जाता है कि ज़मीन आखिर में,
हाँ
उसके यहाँ महदियत महदवियत का तस्वुर, अलबत्त बिगड़ी हुई शक्ल में, इनराफ की शक्ल में, मुख्तलिफ शक्लों में, लेकिन है एक आने वाला आएगा और दुनिया को अदल इंसाफ से भरेगा, और वो इमाम ज़माना इंशाल्लाह आएंगे और ये काम करेंगे। लिहाजा जब तक वो नहीं आते तब तक ये सिलसिला रहेगा, और इसके ज़रिए बहुत बड़ी चीज़ जो है वो ये है कि ये अहले हक के लिए कुव्वत का बाइस है कि जुल्म से वो हमेशा मुकाबला करते रहते हैं, और इससे जाहिर है कि जन्नत में ऐसे ही तो लोग नहीं जाएंगे, जन्नत में वो लोग जाएंगे जो ये दिखाएं कि हम जन्नत के मुस्तहिक हैं। इस्तेहकाक उसी वक्त पैदा होगा कि जब जुल्म के मुकाबले में अहले हक आगे आएं और उस इस्तकामत के जरिए से अपने को साबित करें कि हम उन जहन्नमियों के मुकाबले में जो जुल्म का साथ दे रहे थे हमने हक का साथ दिया है और हम जन्नत के हकदार हैं।
हाँ,
लिहाजा ये जो दारुल इम्तिहान है, ये दुनिया इसमें इम्तिहान तो होता रहेगा, दारुल इब्तिला है, इसमें इम्तिहान होता रहेगा। खुदा ने आलम ने कुरान में साफ तौर पर कहा है कि कहीं नहीं कहा है कि हम सारी दुनिया में इस्लाम भर देंगे और सब कुछ कर देंगे, सिर्फ सब मुसलमान हो जाएंगे। नहीं, मुसलमानों को हौसला रखना चाहिए, यकीनन एक दिन वो आएगा जब ये दुनिया दुदा से भरेगी, लेकिन उस वक्त तक इस्तकामत की जरूरत है, सब्र की जरूरत है, हौसले की जरूरत है, और यही सब्र हौसला और इन सब से बढ़कर के इत्तेहाद की जरूरत है। दुश्मन मुत्तहिद है, آج افسوس کی بات جو ہے وہ یہ نہیں ہے کہ ظلم ہمارے خلاف کھڑا ہے بلکہ اصل چیز جو ہے وہ یہ ہے کہ دشمن متحد ہے اور اسلام کو مٹانا چاہتا ہے اور مسلمان بیچارہ آپس میں لڑ رہا ہے, داعش کی شکل میں, کبھی طالبان کی شکل میں, کبھی کسی شکل میں, دشمنوں کو اعلی کار بنے ہوئے ہیں. خود مسلمان ہیں جو مسلمانوں کو ختم کر رہے ہیں, مسلمان ہیں جو مسلمانوں کو قتل کر رہے ہیں مختلف شکلوں, اور یہ سب استعماری ایجنٹ مسلمان بن کر کے مسلمانوں کو نقصان پہنچا.
بالکل, بہت شکریہ مولانا صاحب. بہت ہی بہترین نقطے کی طرف آپ نے اشارہ کیا, وہ یہ ہے کہ ہم خود ہی آپس میں لڑ رہے ہیں. یہاں وقت ہے کہ ہمیں متحد ہونے کی ضرورت ہے. اس بات پر ذرا غور و فکر کیجیے. ناظرین, یہاں وقت ہوا ہے خرم کی طرف چلنے کا, دیکھتے ہیں خرم ہمارے لیے آج کون سی نئی تازی خبریں لے کے آئے ہیں. جی خرم,
بہت شکریہ رباب. مولانا صاحب کو بھی شکریہ ادا کرتا ہوں کہ بہرحال آپ نے میرے سوال کا جواب دیا, شکریہ. میں تھوڑا سا وقت آپ لوگوں کا لوں گا, کچھ فرمان مولکانات حضرت علی علیہ السلام کی آپ کی خدمت میں لے کے آیا ہوں, اور اس کے بعد دوبارہ ہم جلدی سے لوٹیں گے مولانا صاحب کی گفتگو کی طرف. مولکانات امام علی علیہ السلام نے اپنے فرزند حضرت حسن علیہ السلام سے فرماتے ہوئے, مولا فرماتے ہیں کہ مجھ سے چار اور پھر چار باتیں یاد رکھو, ان کے ہوتے ہوئے جو کچھ کرو گے کوئی بھی تمہیں ضرر نہ پہنچائے گا. سب سے بڑی ثروت عقل اور دانش ہے, سب سے بڑی نادانی حکام بے عقلی ہے, اور سب سے بڑی وحشت غرور خود بینی ہے, اور سب سے بڑا جوہر ذاتی حسن اخلاق ہے. پھر مولا فرماتے ہیں, اے فرزند, بیوقوف سے دوستی نہ کرو کیونکہ وہ تمہیں فائدہ پہنچانا جائے گا تو نقصان فائدہ تو نہیں پہنچائے گا, نقصان پہنچائے گا. اور بخیل سے دوستی نہ کرو کیونکہ جب تمہیں اس کی بہت انتہائی احتیاج ہوگی تو وہ تم سے دور بھاگے گا. اور بد کردار سے دوستی نہ کرو, وہ تمہیں کوڑیوں کے مول بیچ دے گا. جھوٹے سے دوستی نہ کرو کیونکہ وہ شراب کی مانند تمہیں دور کی چیزوں کو نزدیک اور نزدیک کی چیزوں کو دور دکھائے گا. اس کے علاوہ مولا فرماتے ہیں کہ جو شخص لوگوں کے بارے میں چٹ سے ایسی بات کہہ دیتا ہے جو انہیں ناگوار گزرے تو پھر وہ اس کے لیے ایسی باتیں کہتے ہیں جنہیں وہ جانتے نہیں. یہ کچھ فرمان ہے مولا کائنات کے, میں اور بھی فرمان آپ کی خدمت پیش کروں گا. یہاں پر چھوٹا سا وقفہ لیتے ہیں, پھر آپ کی خدمت دوبارہ حاضر ہوتے ہیں. ہمارے ساتھ امیر المومنین حضرت علی علیہ السلام فرماتے ہیں, اپنے ایک ساتھی سے اس کی بیماری کی حالت میں فرمایا, اللہ نے تمہیں مرض کو تمہارے گناہوں کو دور کرنے کا ذریعہ بنایا ہے, کیونکہ خود مرض کا کوئی ثواب نہیں ہے مگر وہ گناہوں کو مٹاتا ہے اور انہیں اس طرح جھاڑ دیتا ہے جس طرح درخت سے پتے جھڑ جاتے ہیں. ہاں, ثواب اس میں ہوتا ہے کہ کچھ زبان سے کہا جائے اور کچھ ہاتھ پیروں سے کیا جائے. خداوند اپنے بندوں میں سے نیک نیتی اور پاک دامنی کی وجہ سے جسے چاہتا ہے جنت میں داخل کر دیتا ہے. امیر المومنین علیہ السلام شام کی جانب روانہ ہوتے وقت کچھ زمینداروں کا سامنا ہوا مولکانات کا, تو آپ نے دیکھا کہ وہ اپنی سواریوں سے پیادہ ہو گئے, اتر گئے اور آپ کے سامنے دوڑنے لگے. آپ علیہ السلام نے فرمایا, تم یہ کیا کر رہے ہو؟ تو انہوں نے کہا کہ یہ ہمارا عام طریقہ ہے جس سے ہم اپنے حکمرانوں کی تعظیم بجا لاتے ہیں. آپ نے فرمایا, خدا کی قسم اس سے تمہارے حکمرانوں کو کچھ فائدہ نہیں پہنچے گا, البتہ تم اس دنیا میں اپنے آپ کو زحمت و مشقت میں ڈالتے ہو اور آخرت میں اس کی وجہ سے بدبختی مول لیتے ہو. اور اس کے علاوہ اور بھی میرے پاس کچھ فرمان ہیں, بس ایک اور پیغمبر صلی اللہ علیہ وآلہ وسلم کا فرمان جو مولکانات کے بارے میں پیغمبر نے فرمایا. پیغمبر فرماتے ہیں کہ اے علی علیہ السلام, کوئی مومن تم سے دشمنی نہ رکھے گا اور کوئی منافق تم سے محبت نہ کرے گا. چلتے ہیں رباب کی طرف. جی رباب,
بہت ہی خوبصورت فرمان آپ مولائے کائنات کے لے کے آئے. مولانا ولی الحسن رضوی صاحب ہمارے ساتھ موجود ہیں. مولانا صاحب, حضرت علی اور ہم نے 19ویں رمضان کے اوپر ذرا سی, چونکہ میں نے عرض کیا کہ اگر اس پہ بہت سے پروگرام کریں تو میرے خیال سے کم ہیں. مولانا صاحب, شب قد کا جو عشرہ بھی ہے وہ بھی چل رہا ہے, ساتھ ساتھ دو بہت اہم ایام ساتھ ساتھ ہیں, اور میں چاہوں گی ہمارے عزیز ناظرین کے لیے, چونکہ ہمارے گفتگو کا آخری حصہ, آپ شب قد کی اہمیت کے بارے میں بھی ذرا سی گفتگو کریں.
دیکھیے, شب قدر, پہلی چیز تو یہ ہے کہ شب قدر ہے کیا.
جی,
یہ تاریخ میں مسلمانوں کے بڑے بڑے علماء نے اس سلسلے میں کہا ہے کہ یہ آخری 10 راتیں جو ہیں ماہ رمضان کی, ان میں سے ایک شب ہے جو شب قدر کے عنوان سے ہے.
جی.
اس میں تاریخ کا کوئی تعین نہیں کیا گیا ہے. بعض نے کہا ہے کہ یہ 19ویں ماہ مبارک کی شب, 21ویں ماہ مبارک کی شب, 23ویں ماہ مبارک کی شب, اور بعض لوگوں نے 27ویں ماہ مبارک کی شب کو بھی شب قدر قرار دیا ہے. بہرحال اس شب قدر کی اہمیت جو ہے وہ خود قرآن نے بیان کی ہے.
جی.
سورہ انا انزلنا میں.
جی.
کہ اس کے اندر فرمایا گیا ہے کہ اس شب میں ہم نے قرآن نازل کیا ہے.
جی.
اور قرآن کا نزول جو ہے وہ اس شب کی برکتوں کا باعث بنا ہے.
جی.
اور اس شب کو ہم نے ہزار شبوں سے بہتر, یعنی ہزار شبوں کے مقابلے میں اس شب کو اہمیت حاصل ہے.
بالکل.
اور یہ ہزار شبوں سے بہتر ہے. البتہ یہ ہے کہ شب قدر کیا ہے, خود قرآن نے بھی کہا ہے وما ادراک ما لیلۃ القدر, تم نہیں جان سکتے, تم نہیں سمجھ سکتے.
بالکل.
اس کی اہمیت کو نہیں سمجھ سکتے کہ یہ شب قدر کیا ہے.
جی.
اس میں مقدرات کا فیصلہ ہوتا ہے.
جی.
لیکن بنیادی طور پر تمام علماء کا اس بات پر اتفاق ہے کہ یہ قرآن کے نزول کے سبب یہ شب بہت اہمیت رکھتی ہے.
جی.
اور خاص طور پر علامہ طباطبائی نے اپنی تفسیر المیزان میں اس کی سلسلے میں یہ ذکر کیا ہے.
جی.
کہ قرآن کا نزول جو ہے وہ دو صورتوں میں ہوا.
جی.
ایک تو قرآن نے اس کا لفظ انزال کے ذریعے سے دفعی نزول, یعنی انزال کا مطلب یہ ہے کہ کسی چیز کا بہت تیزی سے نکلنا, تو اس میں نزول جو ہوتا ہے وہ یہ دفعی نزول کہتے ہیں اس کو.
جی.
کہ ایک دفعہ ایک چیز نازل ہو گئی مکمل صورت میں.
جی.
تو یہ دفعی نزول قرآن کا پورا مکمل قرآن شب قدر میں نازل ہوا ہے.
جی.
اور بقیہ یہ اس کے مقابلے میں ہے, تنزیل کے مقابلے میں, جس کا مطلب یہ ہے کہ تدریجی نزول, رفتہ رفتہ چیزیں. تو
جی.
دو صورتوں میں قرآن نازل ہوا ہے. ایک دفعہ تو شب قدر کی, یہ شب جو ہے.
جی.
وہ چاہے وہ 19ویں کی ہو, چاہے 21ویں کی ہو, یا 23ویں, جس کا احتمال زیادہ علماء نے دیا ہے کہ 23ویں شب وہ شب ہے.
اچھا.
کہ جس میں قرآن
نازل
ہوا ہے, اور یہ 23ویں شب ہے ماہ رمضان کی جو شب قدر ہے. بہرحال یہ کوئی بھی شب ہے. ائمہ علیہ السلام سے سوال کیا گیا, ظاہر ہے کہ وہ علم رکھتے تھے, راسخون فی العلم تھے.
جی.
قرآن کا علم وہی رکھتے تھے, تفسیر کے لیے وہی آئے تھے. لہذا ان سے پوچھا گیا کہ آپ بتائیے, تو آپ نے بھی اس کو مشخص نہیں کیا اور فرمایا کہ یہ کیا اچھا ہے کہ اگر تین شبوں میں یہ بٹا ہوا ہے اور لوگ شب قدر سمجھ کر کے تین شبوں میں اعمال انجام بتائیں لائیں بجائے ایک شب کے, تو ہم اور زیادہ برکتوں سے مستفید ہوں گے. لہٰذا یہ تین شبیں ہیں, ہم معین کر کے کیوں لوگوں کے ثواب میں کمی کریں. لوگ تین شبوں میں اپنے خدا سے لو لگائیں. اور یہ اس میں کیا ہے, یہ بندے اور خدا کے درمیان ایک رابطہ ہے. جب ہم یہ قرآن نازل ہوا ہے اسی لیے کہ رابطے کی راہیں بیان کرتا ہے کہ خدا سے کیسے تم قریب ہو سکتے ہو. یہ قرآن کوئی ایسی چیز تو نہیں ہے. یعنی علامہ جوادی عاملی یہاں, انہوں نے ایک بڑی اچھی بات کہی. انہوں نے کہا کہ بھئی یہ روزے کو کیا تم لوگ سمجھتے ہو, روزہ اتنی اہمیت ہے اور یہ دین کا ستون کہا گیا ہے. روزے کے پانچ ستون بتائے گئے ہیں, ان میں سے ایک ستون روزہ بھی ہے. تو یہ دین, یہ روزہ جو ہے دین کا ستون کیوں ہے, یہ اتنی اہمیت کیوں اس کو حاصل ہے؟
جی.
کیا یہ اس لیے کہ تم چند قطرے پانی ایک مقرر وقت میں نہیں پیتے, کچھ کھانا نہیں کھاتے؟ یہ نہیں, اصل چیز یہ ہے کہ تم اس پورے دن روزہ جو رکھے ہوئے ہو تو کسی بھی گناہ سے قریب نہیں جاتے. یہ مادی چیزوں سے اجتناب کا نام روزہ نہیں ہے. یہ اصل میں وہ چیزیں کہ جو تمام گناہ ہیں, جو تم کو معنویت سے دور کر دیتے ہیں, ان سے تم بچتے ہو. لہذا اس کی بنا کے اوپر اس کو, اور ظاہر ہے کہ یہ اہل بیت, ایک عجیب اللہ کا انتظام ہے کہ اس نے اسی شب میں شہادت ہوئی ہے امیر المومنین علیہ الصلوۃ والسلام کی. ایک طرف شہادت ہے, یعنی آپ دیکھیں تین شبیں ہیں, تینوں کو علی بن ابی طالب کی یاد کے ساتھ ملا دیا گیا ہے. 19ویں شب شب ضربت ہے, 21ویں شب شہادت ہے.
جی.
اور 23ویں شب امام قاسم کا شب.
جی.
ہے.
جی.
لہذا یہ جو ایک غم کی شب میں ایک اخلاص دل میں پیدا ہوتا.
جی.
ہے, اور خدا سے قریب ہونے کا جو حوصلہ پیدا ہوتا ہے, یہ علی بن ابی طالب علی ان مال قرآن اور قرآن ما علی, علی قرآن کے ساتھ ہیں, قرآن علی کے ساتھ ہے. اس کی بنا کے اوپر دونوں نے مل کر کے قرآن کا نزول, ایک طرف قرآن نازل ہو رہا ہے, دوسری طرف علی بن ابی طالب جیسا قرآن ناطق ہم سے چھوٹ رہا ہے. تو اب یہ دونوں کا ایک سنگم گویا ہو جاتا ہے, ایک دونوں کا امتزاج ہوتا ہے, جس میں ایک بندہ مومن کے لیے کوئی بہانہ باقی نہیں رہتا.
بالکل.
اس طرف سے آئے اس طرف سے آئے, خدا سے تقرب کی راہیں کھلی ہوئی ہیں, چاہے اس قرآن کے ذریعے تمسک اختیار کرے چاہے اس قرآن سے تمسک اختیار کرے, خدا سے قریب ہونے کے لیے انسان کے لیے کوئی راستہ بند نہیں ہے. انسان خدا سے قریب ہو انشاءاللہ.
بہت شکریہ مولانا صاحب, بہت ہی بہترین طریقے سے آپ نے شبکت کی جو اہمیت کی جو ہے وضاحت کی, بہت شکریہ آپ پروگرام میں تشریف لائے. جی ناظرین, یہاں وقت ہوا ہے خرم کی طرف چلنے کا, اور دیکھتے ہیں خرم ہمیں کہاں لے کے جا رہے ہیں. جی خرم.
بہت شکریہ رباب, ابھی تو میں آپ کو کہیں نہیں لے کے جا سکتا کیونکہ وقت ہمارے پروگرام کا بالکل ختم ہو چکا ہے. میں صرف یہاں پر مولانا ولی الحسن رضوی صاحب کا بہت شکریہ ادا کروں گا, اور ہمیشہ معذرت کے ساتھ کہ وقت ہمارے پروگرام میں کم ہوتا ہے, اور خاص طور پہ جب ایسے ایام ہوتے ہیں جن پہ ضروری ہوتا ہے کہ پورے طریقے سے ایک موضوع کے اوپر گفتگو کی جا سکے اور پورے طریقے سے ہر زاویے سے روشنی ڈالی جا سکے. پر پھر بھی بہت شکریہ ادا کرتا ہوں کہ آپ تشریف لائے یہاں پر. یہاں پر ایک چھوٹا سا میں بتایا جا رہا ہے وقفہ ہم نے لینا ہے, وقفہ لیتے ہیں اور پھر آپ کی خدمت میں حاضر ہوتے ہیں, ہمارے ساتھ رہے گا. ناظرین, ہفتے کے موضوع کے بارے میں آپ کو بتاتے چلوں, اگلے ہفتے کا ہمارا موضوع رہے گا مولا کائنات امیر المومنین حضرت علی علیہ السلام کی شخصیت, ان کی ازدواجی زندگی, دوران خلافت, اور انشاءاللہ آپ لوگ ہمارا اس میں ساتھ دیں گے. سنیچر کے دن کے مہمان کون ہیں؟
ہمارے سنیچر کے دن کے مہمان مولانا سید علی رضوی صاحب ہوں گے, اور ہم مولا کائنات حضرت علی علیہ السلام کی شہادت کے سلسلے میں انشاءاللہ جو ہمارا موضوع ہوگا.
شکریہ, بہت شکریہ کہ آپ نے مولانا صاحب کو دعوت دی تاکہ ہم بہتر طریقے سے مولا کائنات امیر المومنین علیہ السلام کی شخصیت پہ روشنی ڈال سکیں. بہرحال ناظرین, ہمارے پروگرام کا وقت بالکل ختم ہو چکا ہے. مجھے خرم گرجیزی اور وبا منصوری کو پروگرام صبح زندگی سے اجازت دیجیے.
خدا حافظ.